یا علی مدد. الوائز رائے ابو علی مشنری، وائز نمبر 636.
میں بہت مدت کے بعد آپ کے پاس آیا ہوں، میرا خیال ہے 2 برس ہوئے ہوں گے، لیکن آپ لوگوں کو ہمیشہ یاد کرتا رہا. اس دفعہ میرا جو پروگرام اسماعیلی ایسوسی ایشن نے بنایا، اس میں موسٹلی میں نے گنانوں کا ہی ترجمہ کیا، اور آج بھی ایک گنان ہے گرپیر حسن قبیر دین کا، 16 پاٹ کا گنان ہے اور یہ گھٹ پاٹ کا گنان ہے، لیکن اس گنان میں بڑے سے بھید ہیں. آپ سننا، اور جب بھی آپ دوسری دفعہ یہ گنان بولو تو اس میں سے بہت سی چیزیں آپ کو یاد رہیں گی. مولانا حضرت امام پہ صلوات پڑھو، اللہم صلی اللہ محمد و آل محمد. ہے جی ست پنکھ ستنو مکھ چھے انج بیا ہے تا پریت جی ناس کائے گر نرنو نام چھے کھمیا دیا دوئے درشت جی. ست پنتھ دین، فرمایا پھر رسم کا بھی دین، جو حق ہے ست، اس کا جو چہرہ ہے وہ ست پنتھ ہے، یعنی مذہب خدا کا منہ ہے، اور جو اس کی زبان ہے وہ ہیت پریت ہے، اور جو اس کا ناک ہے وہ گورنر کا نام ہے، اور کھمیا اور دیا یہ اس کی آنکھیں ہیں. خدا تعالی کے چہرے کے متعلق قرآن پاک کے اندر ذکر کیا گیا ہے، بہت جگہ ذکر کیا ہے. یبقا وجہ اللہ، ہمیشہ خدا کا چہرہ قائم رہے گا. آج تک میں نے کسی بھی آدمی کی لکھی ہوئی قرآن شریف کی تفسیر میں خدا کے چہرے کی حقیقت کہیں نہیں پڑھی، لیکن یہ گرپیر حسن قبیر دین نے اس کی حقیقت ہمارے سامنے کھول دی ہے. اگر ہم یہ کہیں کہ خدا کا ایک فیس ہے، تو ہمیں یہ ماننا پڑے گا کہ خدا کوئی انسان ہے، اور اگر ہم نے خدا کو انسان کہہ دیا تو اس کا مطلب یہ ہے کہ خدا تعالی میٹیریل دنیا کے اندر مقیم ہو گیا. لیکن خدا جو ہے وہ نور ہے، اور نور کی کوئی شکل نہیں، لیکن جو نور ہے اس کے کام ہوتے ہیں. نور کی ہمارے سامنے ایکٹیویٹیز کی وجہ سے جو اثر پڑتا ہے وہ ہم فیلنگ سے معلوم کر سکتے ہیں. آپ کو میں ایک دلیل دوں، دیکھو الیکٹریسٹی ہے، اس کی کوئی شکل نہیں، الیکٹریسٹی کی کوئی ایسی آکار والی چیز نہیں، الیکٹریسٹی انرجی ہے. ہم الیکٹریسٹی کو دیکھ نہیں سکتے، لیکن یہ پنکھے چلتے ہیں، اس میں سے ہوا نکلتی ہے الیکٹریسٹی کی وجہ سے، یہ بتیاں جلتی ہیں الیکٹریسٹی کی وجہ سے، لیکن اس میں سے روشنی نکلتی ہے. وہ باہر الیکٹریسٹی سے چلتا ہوا ایک ہیٹر ہے، بلور ہے، تو اس میں سے گرم ہوا نکلتی ہے، ریفریجریٹر میں سے ہمیں ٹھنڈک ملتی ہے. الیکٹریسٹی کے کتنے کام ہیں، مگر ہم الیکٹریسٹی کو دیکھ نہیں سکتے، اس کی ایکٹیویٹیز کو دیکھ سکتے ہیں، اس کے اثر کو دیکھ سکتے ہیں. خدا تعالی بھی ہے، وہ نور ہے، اور ہماری طاقت نہیں ہے کہ ہم نور کو دیکھ سکیں، لیکن اس نور کی جو تفصیلیں ہیں یہاں پہ رسم کبیر جی نے فرمائی ہیں، کہ خدا کا جو منہ ہے تو وہ دین ہے. ست پنت ستنو مکھ چھ, ست کا مطلب حق, اور حق خدا کا نام ہے. خدا کی ذات کو بھی حق کہتے ہیں. ست پنت ستنو مکھ چھ انے جیبیا ہیت پریت, خدا کا جو منہ ہے وہ دین ہے, اور اس کی جو زبان ہے وہ محبت اور پریم ہے. خدا کے ناموں میں ایک نام ہے الودود, اس کا مطلب ہے محبت کرنے والا اور محبت پیدا کرنے والا. تو یہاں ہیت پریت جو ہے وہ خدا تعالی کی زبان ہے. ناسکا, ناسکا یعنی ناک کو کہتے ہیں. ناک سے سانس بھی لیا جاتا ہے, اور ناک جو ہے وہ عزت کی نشانی ہے. ہمارے ہر زمانے کے اندر اور دنیا کی ہر زبان کے اندر ناک کو اس طرح یوز کیا گیا ہے کہ وہ آدمی کی عزت ہے. جب انسان کہیں بدنام ہوتا ہے یا اس کی بے عزتی ہو جاتی ہے تو کہتے ہیں اس نے ناک کٹوا ڈالی یا اس نے میری ناک کاٹ ڈالی. ناک جو ہے وہ عزت کے ساتھ تعلق رکھتی ہے. تو فرمایا کہ جو خدا کی جو ناک ہے وہ گرو کا نام ہے, خدا کا نہیں گرو کا نام. اور گرو کون ہے؟ محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم. اسماعیلی شاستر میں, اسماعیلی گنانوں میں, اور آپ نے میرے وعظوں کے اندر جو میں نے گنانوں اور فرمانوں کے ترجمے کیے ہیں, آپ کو یہ معلوم ہوگا کہ جو دنیا سرشتی خلقت کریشن جو ہے تو وہ محمد کے نور سے بنی. یعنی دوسرے لفظوں میں کریٹر جو ہے وہ محمد ہے. محمد بدنی اور اس کی فزیکل حالت کے اندر میں نہیں کہہ رہا, رسول اکرم کا جو نور ہے وہ کریٹر ہے, اور محمد کا جو نام ہے وہ خدا کی آبرو اور عزت ہے. محمد کو خدا پیار کرتا ہے. محمد کو خدا نے سارے جہانوں کے لیے, پاسٹ اور پریزنٹ فیوچر میں جتنی بھی دنیایں پیدا ہوں گی, محمد کو خدا نے رحمت للعالمین کہا. خدا کی رحمت جو ہے وہ محمد ہے, اور یہی اس کی ناک ہے. اور فرمایا ہے کہ جو مولا کی آنکھیں ہیں وہ کھمیاں اور دیا, کھمیا کہتے ہیں ٹالرنس کو, دیا کہتے ہیں مرسی کو. خدا تعالی رحیم ہے, ٹالرنٹ ہے, یہ اس کی آنکھیں ہیں. یعنی خدا جب کسی کو دیکھتا ہے تو دیا اور رحم سے دیکھتا ہے, میٹھی نظر سے دیکھتا ہے. جو میٹھی نظر ہے یہ خدا کی آنکھیں ہیں, رحمت ہے وہ خدا کی آنکھیں ہیں. دیکھو ایک پاٹھ ہے, وہ گنان پی صدر دین کا ہے, کہ خدا کی میٹھی نظر کو رحم کہا گیا. سمی مہاراج ہریا بے ہریا نے سوکا بھی ہریا, جو ہوئے نظر تماریاں جی. اے مولا, میٹھی چیز یعنی لیلی چیز تو ہے ہی لیلی, لیکن سوکھی ہوئی چیز بھی لیلی ہو جائے, ہری ہو جائے, اگر جو توری نظر پڑے. یعنی خدا کی جب رحمت کی نظر پڑتی ہے تو سوکھے بھی ہرے ہو جاتے ہیں. خدا کی جو رحمت ہے وہ ٹالرنس ہے, اور اس کے اندر رحم ہے. یہ چیزیں یاد رکھنا, کیونکہ اس سارے گنان میں یہ فاؤنڈیشن ہے اس گنان کی, کہ خدا کا جو منہ ہے وہ دین ہے, خدا کی جو زبان ہے وہ ہیت پریت محبت ہے, خدا کی جو ناک ہے وہ مرشد کا نام ہے, اور خدا کی جو آنکھیں ہیں وہ رحم اور دیا ہے. میں آیا ہے. جی گنان دیونو من چھے پالو وا ایک ویچار جی اے سنتوش دیونو سیج چھے کائیں دیت دیونو آہا رجی. گنان جو ہے علم وہ خدا کا من ہے. من کے اندر عقل اور بدھی کا ستھان ہوتا ہے, یعنی خدا تعالی کی جو انٹیلیجنس ہے وہ علم کے اندر ہے, اور انٹیلیجنس وہ نور ہے, علم کو نور کہا گیا. تو فرماتے ہیں کہ جو گنان ہے وہ خدا کا من ہے. اس کے لیے ہمیں تمام مذہب کے اندر اس بات کے لیے تلقین کی گئی, یعنی زور سٹریس کیا گیا کہ تم علم سیکھو. گنان کا مطلب یہ نہیں کہ 10, 20, 25, 50 گنان یاد کر لیے. گنان تو بولے, یاد بھی کیے, مگر اس کے اندر کیا لکھا ہے وہ تو پتہ ہی نہیں لگتا. آج دنیا کے اندر 100 کروڑ آدمی مسلمان ہیں, اس کے اندر بہت سے لوگ ہیں جو قرآن پڑھتے ہیں. قرآن تو پڑھتے ہیں لیکن ان کو قرآن کے اندر کیا ہے اس کا پتہ نہیں, اور اسی لیے ایمان کی شناخت نہیں ملتی. قرآن شریف خدا کا کلام ہے اور وہ علم سے بھرپور ہے, مگر اس کے اندر جو علم رکھا ہوا ہے اگر وہی ہمیں نہیں ملتا تو خدا تعالی نے جس مقصد سے قرآن نازل کیا وہ تو مقصد ہمیں پتہ بھی نہیں لگتا. اور فرماتے ہیں کہ وائک وچار جو ہے, وائک یعنی بولنا اور وچار یعنی سوچنا, یہ خدا کا پالب ہے. یہاں پالب کا مطلب اس کا دل جو دھڑکتا ہے, یہ خدا تعالی کے وچار ہیں. اوپر من ہے, نیچے دل ہے. من ہے وہ مائنڈ کو کہتے ہیں, اور جو پالو ہے وہ حقیقت میں انسان کے انتکرن کو کہتے ہیں. وہ خدا تعالی کے وائک اور وچار ہیں, یعنی وہاں سے اس کا کلام نکلتا ہے. رسول اکرم کے لیے قرآن شریف میں فرمایا کہ اے محمد تو یاد کر کہ ہم نے تمہارے سینے کو پاک صاف کیا, اس کا سینہ چیر کر خدا نے اس کے اندر علم بھر دیا. اور سنتوش جو ہے وہ خدا تعالی کی سیج ہے. سیج کہتے ہیں سونے کی جگہ کو, جیسے کہ بستر یا بیڈ. خدا بیڈ کے اوپر سوتا ہے تو اس کے سونے کی جو جگہ ہے اس کو سنتوش کہا. یعنی جس آدمی کے دل میں سنتوش, سنتوش کو انگلش کے اندر کہتے ہیں کنٹینٹمنٹ. غریب ہے تو بھی سکھی ہے یعنی سنتوشی ہے, اور مالدار ہو گیا تو بھی سنتوشی ہے. بھوک لگی ہے, نہیں کچھ ملا کھانے کا تو گڑبڑ نے کی سنتوش رکھا. وہ ہر حالت میں جو مومن کنٹینٹڈ ہے تو سنتوش کے اندر خدا رہتا ہے, آرام کرتا ہے, اور یہی ایک بہت بڑی نشانی ہے. کائیں دیت دیونو آہار, اور انسان کا جو کسی خیرات اور دسوند وغیرہ یا کسی کی مدد کرنے کا جو طریقہ ہے, یعنی وہ مدد کرتا ہے, خیرات کرتا ہے, لوگوں کو دیتا ہے, تو یہ خدا کا کھانا ہے. ہمارے گنانوں اور امام کے فرمانوں کے اندر ہے کہ جو دسوند ہے وہ ہمارا کھانا ہے, اور جو آدمی دسوند نہیں دیتا تو وہ خدا کا کھانا بند کرتا ہے. یہ آہار ہے. خدا خوش ہوتا ہے جب ہم کسی کی مدد کرتے ہیں, جب ہم خیرات کرتے ہیں تو خدا راضی ہوتا ہے, اور یہ کھانا کھا کے خدا کو خوشی ہوتی ہے. اج سرگن دیونا شرون چھے جپ تپ چھے بے پان جی اے دھرم دیونی दहीचे शुद्ध पगचे प्रमाण जी थूड़ जग से प्रमाण। सदगुरु जो है सरगुण कहते हैं नेक आमाल को, जो नेक आमाल है इंसान के वो देव के कान हैं, श्रवण कहते हैं कानों को। खुदा इंसान के नेक आमाल से सुनता है, मतलब क्या है कि जो आदमी के आमाल अच्छे हैं उसकी दुआ कबूल होती है, जिसके आमाल अच्छे नहीं खुदा उसकी दुआ के ऊपर मेहरबान है, कभी हो जाए तो हो भी जाए। लेकिन फिर कहते हैं खुदा के जो कान हैं वो तुम्हारे नेक आमाल हैं, मतलब कि खुदा तुम्हारे आमाल की दुआ सुनता है। और जब तप जो है वो उसका पान है, पान कहते हैं पीने को, कोई चीज जो पी जाती है तो वो जप और तप है। आहार जो है वो दसवंद है, और पीना क्या है तो बैतुल ख्याल की बंदगी, ये खुदा का पीना है, इसमें जप तप है। जप कहते हैं जो हमारा बोल है, और तप कहते हैं उस बोल के ऊपर अमल करना, जैसे कि तपेश्वरी उसको कहते हैं कि जो लोग रेगुलर इबादत करते हैं। आधर्म देवनी देही छे, ये जो मजहब है जिसके ऊपर तुम चल रहे हो, आ कह के पीर ने इस चीज को स्पेशल कर दिया कि आधर्म यानी जिसमें तुम चल रहे हो। और ये भी है कि ऊपर जितनी भी चीजें आमाल की लिखी हैं वो इस्माइली मजहब ही तो है। फरमाया आधर्म देवनी देही छे, मजहब जो है वो खुदा की देही है। ऊपर सतपंथ आया तो अब धर्म आया, ये दो चीजें जिज्जा हैं। सतपंथ तो दीन को कहते हैं और धर्म तरीके को कहते हैं। सतपंथ के ऊपर अमल करने का जो तरीका है उसको धर्म कहते हैं। संस्कृत के अंदर धर्म रास्ते को भी कहते हैं जिसके ऊपर इंसान चलता है, लेकिन धर्म को ड्यूटी भी कहा गया। और यही मतलब ज्यादा उपयोग में आता है ड्यूटी। तो फरमाते हैं कि जो इंसान अपने मजहबी आमाल करता है यानी मजहब के फर्ज पूरे करता है और मजहब के रास्ते के ऊपर चलता है, ये खुदा की देही है, बदन है उसका। इसके अंदर जमात आती है। मौलाना इमाम सुल्तान मोहम्मद शाह तलवतुल्लाह अलैह फरमाते हैं कि जमात छे ये अमारो अंग छे, जमात हमारा अंग है। और इसका एक और हमें प्रूफ मिलता है, मौलाने मुखी कामड़िया के लिए अपने हाथ का नाम दिया, फरमाया मुखी कामड़िया मेरे हाथ हैं, मिशनरी मेरी आंखें हैं। और किसी चीजों का मौलाने खुलासा नहीं किया, लेकिन इन दो चीजों से ही हमें पता लगता है कि जो जमात है वो मौला का अंग है। लेकिन ये भी एक फरमान है कि जरे जमात में कुसंप थाय छे तो अमोने शारीरिक तकलीफ थाय छे। जमात के अंदर जब डिसयूनिटी होती है और लोग आपस में लड़ते झगड़ते हैं तो मौला फरमाया मुझको शरीर की तकलीफ होती है। मौला बीमार होता है जमात के कुसंप के कारण से। और थूड़ पग छे प्रमाण, इंसान के अंदर जो थूड़ है, थूड़ किसको कहते हैं, पक्का यकीन, वो मौला के पांव हैं, क्योंकि उसके ऊपर मौला खड़ा होता है। और यकीन यानी थूड़ कहते हैं मजबूती कुवती, जो आदमी अपने ईमान में पक्का है मजबूत है तो उस वो मौला के पांव की तरफ इशारा है कि खुदा उसके ऊपर खड़ा रहता है। हे जी आकाश देवनु मस्तक छे, पाताल देव ना पाए जी, देव ने काल नहीं निंद्रा नहीं, देव ने काल नहीं निंद्रा नहीं, महारिखी राहे देव ने ध्याए जी। आकाश یعنی جو چیز اونچی ہے، فرماتے ہیں وہ دیو نو مستق چھے. مستق کہتے ہیں پیشانی کو، آدمی کا جو فور ہیڈ ہے وہ آکاش ہے، اور فور ہیڈ کے اندر ہمارا مائنڈ رہتا ہے، فور ہیڈ کے اندر ہمارا اپر برین ہے جس میں انٹیلیجنس اور عقل رہتی ہے، اس کو آکاش کہا، کیونکہ جہاں ہمارا من ہے اس میں انٹیلیجنس ہے، اور انٹیلیجنس کے اندر ہماری آتما روح رہتی ہے. تو فرمایا جو آکاش ہے وہ مولا کا مستق ہے، اور پاتاڑ جو چیز اس کے پاؤں کے نیچے ہے اس کو پاتاڑ کہتے ہیں. ایک آدمی زمین کے اوپر کھڑا ہے، اس کو معلوم نہیں کہ زمین کے اندر کیا ہے، ہو سکتا ہے زمین کے اندر خزانہ بھی ہو. تو زمین کے اندر بہت سی چیزیں ہیں، تو جو پاتاڑ ہے جو زمین کے اندر ہے مولا کے پاؤں کے نیچے ہے، وہ دیو کے پاؤں ہیں، دیو کے پاؤں. اوپر کہا پگ کہا، اور یہاں پاؤں کہا، مطلب کہ ٹانگیں، اور پگ جو ہے یعنی سوری پگ ہے وہ سارے پاؤں ہے، اور پائے انسان کا فیٹ. دیو نے کاڑ نہیں نندرا نہیں. قرآن شریف کے اندر ایک آیت ہے کہ خدا تعالی کو ولا سنتم ولا نوم، نہ اس کو نیند آتی ہے نہ اس کو اونگ آتی ہے. تو فرماتے ہیں دیو نے کاڑ نہیں، خدا کو موت نہیں، اور نہ اس کو نیند ہے، نہ نیند آتی ہے خدا کو نہ اس کو موت ہے، وہ ہمیشہ سے ہمیشہ موجود ہے. مہارکھی راہ دیو نے دھیائے، اور جو مہارکھی ہے، یہاں مہارکھی کا مطلب رسول پاک کیا نور جو خدا تعالی نے سب سے پہلے سرشتی کی رچنا سے پہلے رچا. ہمارے گنانوں میں مہارکھی کا نام ہے، وہ ایک سٹوری کی فارم میں ہم کو دیا گیا ہے. تو منیور بھائی میں اور چیتو رکھی سر کے اندر، مومن چتونی کے اندر اور تو منیور بھائی کے اندر یہ باتیں ہیں. کبھی آپ کو فرصت ملے تو آپ پڑھو اس کو، مہارکھی کی سٹوری آج میں بیان نہیں کر سکتا، بہت لمبا ہے، صرف سٹوری میں گھنٹہ دو گھنٹے چاہیے، لیکن اس کا اشارہ ہے رسول خدا کے نور کی طرف، اور سب سے پہلے اس نور نے کئی مدت تک عبادت کی، بے حساب مدت تک. اور معلوم کروں آپ کو بتاؤں کہ وہ مدت کتنی تھی، پھر حسن کبیر دین فرماتے ہیں کہ میں نے 800,000 کرن مولا کی بندگی کی. سرشتی پیدا نہیں ہوئی تھی، کریشن سے پہلے جب محمد کا نور پیدا کیا گیا تو اس نور نے خدا کی عبادت کی، حالانکہ وہ خدا ہی کا نور ہے، لیکن جب اس نے نور کو جدا کیا، اپنے نور میں سے محمد کے نور کو جدا کیا، اس کو مہارکھی کہا گیا. اس نور نے 800,000 کرن بندگی کی. ابھی کرن جو ہے یہ کل یگ ہے، اس کے پہلے 3 یگ گئے، 4 یگ کے پہلے 4 کلپ تھے، 4 کلپ سے پہلے 3 کرن تھے. اس کا حساب اتنا بڑا لمبا چوڑا ہے کہ کسی کمپیوٹر کی ضرورت چاہیے. یہ 3 کرن سے پہلے جو زمانہ تھا اس زمانے کو آد کہا گیا، اور جب خدا تعالی نے محمد کا نور پیدا کیا اس زمانے کو اناد کہا گیا. تو آد اناد تاری اتپتی رچنا، تو یہ آد سے لے کے یعنی سرشتی کی رچنا سے لے کے محمد کے نور کی رچنا تک، اس کے اندر 800,000 کرن اس نور نے عبادت کی. یہ اشارہ اس کی طرف ہے کہ خدا تعالیٰ کی تو اس نے عبادت کی. اے جی من پوپنی پوجا چڑے، کھنان کی بڑی اچھی رچنا کی ہوئی ہے پیر نے، اس میں اچھے اچھے بھید ہیں، کہ ایک واعظ کے اندر سارے گنان کے بھید نہیں آتے، ایک ایک پاٹھ کو سمجھانا چاہیے، اور وہ چیز کلاسز میں ہوتی ہے، جماعتوں میں نہیں ہو سکتی، کیونکہ جماعتوں کے اندر اتنی پیشنس نہیں ہے. پیشنس سے میرا مطلب، ابھی اسی کو لے لو، میں کبھی اپنی توفیق میں آ جاؤں اور شروع کر دوں تو 12 بھی بجے، 1 بھی بجے، اور وہ جماعت میں توفیق نہیں، کیونکہ جماعت کے اندر بچے بھی ہیں، جماعت میں ایسے بھی ہیں جن کو کل کام کرنا ہے. تو یہ وہ باتیں ہیں کہ جو آرام سے بیٹھ کے ایک خاص محفل میں ہوتی ہیں، ایک ایک پاٹھ لے کے ایک ایک ورڈ کے اوپر اس کی چرچا کی جائے. تو فرماتے ہیں کہ من پوپنی پوجا کرے. پوپ کے بہت سے مطلب ہیں. پوپ کا مطلب پھول بھی ہوتا ہے، لیکن پوپ کا مطلب سمے کو بھی کہتے ہیں، اور خاص طور پہ جو آخری سما ہے اس کو پوپ کہتے ہیں. ہمارے گنانوں میں بہت دفعہ آیا ہے کہ پوپ ویلا جو ہے وہ نور کی ویلا ہے. یہاں پوپ ویلا کا مطلب پروڑی ہے. تو من پوپنی پوجا کر چڑھے، من ہے وہ پروڑی ہے، جب پوجا کے اوپر چڑھ جاتا ہے مطلب کہ اس میں تلین ہو گیا. اے جی من پوپنی پوجا چڑھے، گرو مکھ پرسن تھا جی، تمہیں ستی لوک سریو جو آوگمن نا پھیرا جائے جی. من جو ہے وہ ایک پھول کی طرح مولا کی پوجا کے لیے الگ کیا جاتا ہے. پروڑیا کی عبادت کے اندر آپ نے جب عبادت شروع کی، اسپیشلی پروڑیا کی عبادت، وہ یہ ہے کہ ہم حضرت امام کے حضور میں جاتے ہیں تو اس کی پوجا کے لیے ہمیں کچھ پھول لے جانے چاہیے. فرمایا وہ پھول تمہارا من ہے. پروڑیے کی عبادت میں مولا کے پاس جب آپ جاؤ تو مہمانی لے جانی چاہیے، وہ مہمانی پوجا کے طور پہ. جہاں جہاں بھی پوجا کا جو لفظ آیا تو اس کا مطلب ہی مہمانی ہے. یہ سنسکرت ورڈ ہے. جب بھی کوئی بھکت اپنے مرشد گرو کے پاس جاتا ہے تو وہ پھولوں کا چڑھاوا چڑھاتا ہے. یہ چڑھاوے کا مطلب مہمانی ہے، جو ہم اسماعیلی لوگ اپنے گرو مرشد کو کرتے ہیں. اللہ فرماتا ہے اے مسلمانوں، جب تم محمد کے پاس جاؤ، چاہے کسی بھی کام کے لیے جاؤ، دنیا کا کام کے دین کا کام، تو اس کے حضور میں کچھ نذرانہ رکھو پھر بات کرو. نذرانہ رکھے بغیر محمد کے ساتھ بات مت کرو. یہ نذرانہ وہ چڑھاوا ہے، وہ مہمانی ہے کہ جو پوجا کے وقت دی جاتی ہے. کیسے اچھے طریقے سے پیر نے یہ سمجھا دیا کہ من پوپنی پوجا چڑھے، گرو مکھے پرسن تھائے. جب ہی تم پوجا کرتے ہو، اپنا من مولا کو پیش کیا تو مولا راضی ہوتا ہے، اس کا منہ ہے پرسن ہوتا ہے، یعنی پلیزڈ ہو جاتا ہے. تمہ ستی لوک سرے بجو، اے مومنوں تم مولا کی سیوا کرو، یعنی اس کی بندگی کرو. آواگمن نہ پھیرا جائے، تمہارے مرن جنم کا جو تار ہے وہ ختم ہو جائے گا، مطلب کہ سکھ دکھ کی جو برسات چالو ہے یہ بند ہو جائے گی، تمہیں موکش ملے گا، امر ہو جاؤ گے. ہے جی جکھ نوانو کروڑ سیدھا، انے 56 کروڑ میگ رائے جی، کنر کروڑ 32 سیدھا، 33 کروڑ دیوتائے جی. 99 करोड़ जख, 56 करोड़ मेघमाला, 32 करोड़ किन्नर, 33 करोड़ देवता, चार युग चार कलप, और उसके पहले के जमाने से ये हिसाब चला आता है। जब सृष्टि की रचना होती है तो उस रचना के अंदर ये चार स्टेप्स हैं। पहले फरमाया कि 99 करोड़ जंक, संस्कृत के अंदर यक्ष कहते हैं और ये शब्द अब भ्रष्ट हो गए, इसके अंदर जख बन गया, जैसे ऋषि वर्ग से ऋखीसर हुआ। तो यक्ष कहते हैं वो जंतु के जो आंख से न दिखें, जैसे कि माइक्रोस्कोपिक बैक्टीरिया हैं, हवा में उड़ने वाले जर्म्स हैं, इसी तरह से सिंगल सेल वाले जो जानवर हैं। कभी कभी इधर तो मुझे पता नहीं है कि शायद समर में होंगे, लेकिन ट्रॉपिकल कंट्रीज के अंदर जब भी बारिश होती है ना, तो गार्डन के अंदर एक छोटा सा लंबा सांप की तरह से केचुआ निकलता है, बच्चे उसको काटते हैं तो वो फिर भी चलता है, आधा इधर चले जाता है आधा इधर चले जाता है, और कुछ देर के बाद उसमें से मुंह निकलता है, दोनों साइड में उसका मुंह होता है, उसको काट डालो तो भी मरता नहीं, फिर उसके दो टुकड़े हो जाते हैं। ये सिंगल सेल है, इसको इंग्लिश में अर्थ वर्म कहते हैं। तो ऐसे जो सिंगल सेल हैं, बैक्टीरियाज हैं, जर्म्स हैं, उसकी जो स्पेशीज हैं, उसकी पॉपुलेशन नहीं स्पेशीज, उसकी काइंड्स वेराइटीज 99 करोड़ 990 मिलियन किस्म के जर्म्स, स्पर्मेटोजा, अमीबा, सिंगल सेल बैक्टीरिया वगैरह हैं, और फिर बाद में इसके अंदर इंसेक्ट्स भी आते हैं। तो फिर फरमाते हैं ये सब जितने भी क्रॉलिंग और इंसेक्ट्स और ना नजर आने वाले ये जो 99 करोड़ी जंक हैं, उसके अंदर जीव है, 56 करोड़ मेघमाला पानी के जो जानवर हैं, उसके अंदर 56 करोड़ यानी 560 मिलियन वेराइटीज हैं। जो लोग यूनिवर्सिटी में पढ़ते हैं या जिनमें जिनको ये शौक है कि वो एंथ्रोपोलॉजी पढ़ें या नेचुरल हिस्ट्री वगैरह पढ़ें, आज की दुनिया में साइंस बहुत बढ़ गई, हमें बहुत सी चीजें बिल्कुल तैयार मिलती हैं, रिसर्च की बड़ी बड़ी वीडियो और फिल्म्स हम देख सकते हैं, तो बहुत सी स्पेशीज हजारों सालों के अंदर लाखों सालों में एक्सटिंक्ट हो गई, मतलब कि वो मिट गई, आज सिर्फ उसका नाम रह गया। एक आपको खाली एक कॉमन नाम दो, डायनासोर आज मिलता नहीं, कहीं भी नजर नहीं आता, लेकिन एक जमाना था कि वो जीता था, एक जानवर था। ऐसे करोड़ों अब जो जानवर जो हैं वो जमाने के हिसाब में खत्म हो गए, लेकिन पीरों ने उनकी संख्या उनकी वेराइटीज हमको बताई हैं कि सिर्फ पानी के जानवर जो हैं, कि जो पानी में रहते हैं, भले वो जमीन पे भी रहते हैं लेकिन पानी में भी रहते हैं, और हकीकत में वो पानी के जानवर हैं, जैसे कि फ्रॉग है या टॉर्टॉइज है, टर्टल वगैरह, ये सब इनकी वेराइटीज 560 मिलियन हैं। फिर फरमाते हैं कि 32 करोड़ किन्नर, ये जो किन्नर हैं ये दुनिया के दूसरे जानवर हैं, जिसके अंदर पंछी बर्ड्स भी आते हैं, जिसके अंदर दूसरे जानवर भी आते हैं, वो कितने हैं 320 मिलियन डिफरेंट वेराइटीज और ग्रुप्स के अंदर। उनकी एक एक ग्रुप की करोड़ों की संख्या होगी, मगर यहां उनकी काइंड या वेराइटी या ग्रुप और स्पेशी, इंग्लिश में उसको स्पेशी कहते हैं, उसके 320 मिलियन वेराइटीज हैं, 33 करोड़ देवता है। अब उनकी अगर वेराइटीज है तो इसकी भी वेराइटीज है। ये 33 करोड़ देव जो हैं ये रूहानियां हैं, वो लोग काले गोरे, अमीर गरीब, इंडियन पाकिस्तानी, अफ्रीकन यूरोपियन चाइनीज, जितने भी इंसान की डिफरेंट वेराइटीज हैं, उनमें से जिन्होंने इबादत की रूहानी आलम में, आलम मलकूत के अंदर जाके फरिश्तों का दर्जा पाया, वो 33 करोड़ रूहानियां, 33 करोड़ देवता हैं कि जो दुनिया के अंदर जीते थे और इबादत करके इस दर्जे के ऊपर पहुंचे। अब वो ऊपर जो मैंने आपको बताया कि 32 करोड़ किन्नर हैं, वो जानवर 2 पांव वाले भी हैं, 4 पांव वाले भी हैं। 4 पांव वाले में तो आप सब जानते हैं, 2 पांव वाले हैं वो पंछी हैं और इंसान है। इंसान भी एक जानवर ही है ना, सिवा के वो इबादत करके खुदा के दिए हुए नूर को प्राप्त कर सके। हजी करोड़ 500 सू पहला जो सीधा, सब जानवरों वगैरह की बातें करके अब 33 करोड़ जो देवता हैं, वो किस तरह 33 करोड़ हुए। 33 करोड़ का मतलब 330 मिलियन। अब उसकी डिटेल्स फिर कह रहे हैं, है जी करोड़ 500 सौ पहला ज सीधा अने 700 हरिश्चंद्र मुगता हुआ, करोड़ 900 राजा युधिष्ठिर सीधा, 12 फिर सदर दिन ओढ़खिया जी। 5 करोड़ पहलाज के साथ चले। बहुत जमाने पहले एक बादशाह था, एक राजा था, वो राजा का लड़का था, बाद में उसको राजा कहा गया, प्रिंस भी राजा ही है ना। उसका नाम पहलाज था, किताबों में असल में उसका नाम प्रहलाद है, प्रलाहद, लेकिन यूज से वो पहलाज बन गया। तो उस आदमी ने इतनी बंदगी की, उसने इतने लोगों को शिखामन वाज नसीहत और बोध दिया कि 5 करोड़ आदमी तर गए। तो ये जब 5 करोड़ आदमी तर गए, तो उस आदमी के नाम से यानी पहलाज के नाम से खुदा ने इनको शनाख्त किया, यानी पहलाज ने इन 5 करोड़ों को नसीहत की और बोध किया और ये तर गए। इस तरह से दूसरा एक वक्त आया कि एक और राजा बादशाह था जिसने दुनिया की कोई परवाह न की, दुख सुख उठाए, राज छोड़ा, लेकिन उसने दीन का फैलावा किया, तो 7 करोड़ आदमी उस आदमी के बोध नसीहत से, हरिश्चंद्र की बोध नसीहत से 7 करोड़ आदमी तारे गए। राजा युधिष्ठिर जो थे उसकी वाज नसीहत वगैरह बोध से 9 करोड़ आदमी तर गए, और गुरप्रीत सदर दीन माँ बाप की बोध नसीहत से 12 करोड़ आदमी तर गए। तो करोड़ 100 लाख को कहते हैं, 1 करोड़ जो है वो 10 मिलियंस होता है, तो 5 करोड़ का मतलब 50 मिलियंस, 7 करोड़ का मतलब 70 मिलियंस, 9 करोड़ का मतलब 90 मिलियंस, 12 करोड़ का मतलब 120 मिलियन जीव तारे गए। दुनिया के अंदर ऐसे बहुत से लोग हैं कि जो एक दूसरे को वाज नसीहत बोध करते हैं, तो उस आदमी का बोध सुन के अगर कोई आदमी खराबी बदी गुनाह छोड़ के नेक बनता है, तो खुदा इसका सवाब उस आदमी को देता है जिसने नसीहत की। ग्वादर के अंदर एक बड़े अच्छे मोमन थे, वारस रहमू, मोहम्मद रहमू ग्वादर वाला, बैतुल ख्याल की फरमानों के अंदर एक दफा इमाम सुल्तान मोहम्मद शाह सलवतुल्लाह अलैह ने उसका वखान किया कि ग्वादर वाला वजीर मोहम्मद रहमू 10,000 आदमियों को तार गया, मतलब कि उसकी वाज नसीहत या उसकी शिखामन से, उस आदमी के बोध करने से 10,000 आदमी बदल गए। बदल कैसे गए? बुरे थे, अच्छे हो गए, इबादत नहीं करते थे, इबादत करने लगे, कोई दसवंत नहीं देता था तो उसके कहने से उसने दसवंत देनी शुरू कर दी। तो इस तरह ये 10,000 आदमी इस आदमी की कोशिश से ठीक हुए, मेहनत भले इसने की मगर खुदा ताला की मर्जी हुई। तो इस 10,000 आदमियों का जो सवाब है ये वजीर मोहम्मद रहमू को दिया। इसी तरह से वजीर اسماعیل گانجی کے لیے امام علی شاہ ماں باپ فرمایا کہ وہ 10,000 جیووں کو تار گیا. تو اس طرح دنیا کے اندر بہت سے لوگ ہوتے ہیں, کبھی کوئی 10-20 آدمیوں کو بھی ٹھیک کر دے, ایک آدمی کو بھی کبھی ٹھیک کر دیا تو اس کا ثواب ملتا ہے. تو پھر صدر الدین نے 12 کروڑ جیووں کو تارا. اب آپ حساب کرو, 5 اور 7 12, 12 اور 9 21, 21 اور 12 33. یہ 33 کی 33 کروڑ کی جو فگر آتی ہے تو یہ اس طرح سے آئی. تو گئے 4 یگ کے اندر 330 ملین روحانیاں جو دنیا کے اندر انسان کے طور پہ رہتے تھے, وہ نیک بنے, عبادت کی, بندگی کی اور اپنے گرو مرشد کے فرمان پہ چلے, تو وہ تارے گئے. اب وہ دیوتا ہے, دیوتا کہتے ہیں فرشتے کو, وہ روحانیاں کہ جو خدا تعالیٰ کی حضور میں آتی جاتی ہیں, وہ روحانیاں جو خدا کا دیدار پاتی ہیں, ان کو ہمارے گنانوں کے اندر یہ 33 کروڑ دیوتا کہا. جبھی بھی 33 کروڑ دیوتا کا نام آتا ہے تو بعض لوگ ایسا سمجھتے ہیں کہ یہ ہندوؤں کے دیووں کی بات کی گئی, کہ ہندوؤں کے دیو جو ہے نا ان کے اندر سانپ ہے, اس کے اندر اوندر ہے, اس کے اندر سینہ ہے, اس کے اندر ہاتھی ہے, گھوڑا ہے, درخت ہیں, پتھر ہیں. مگر اس کا مطلب وہ نہیں, اس کا مطلب تو روحانیاں ہے, یہ کوئی ہندوؤں کی بات نہیں ہے. مگر 33 کروڑ دیوتا, وہ سنسکرت کا ورڈ دیوتا آنے سے ہمارے کان کھڑے ہو گئے. یہ تو ہندوؤں کی بات ہو گئی. نہیں دینداروں, آپ اس کے ورڈ کا جو مطلب ہے وہ سمجھو. اور سنسکرت کے اندر دیوتا کہتے ہیں فرشتوں کو اور دیو کہتے ہیں خدا کو. دیو کا مطلب خدا, دیوتا کا مطلب فرشتے. فرشتوں کی میری عادت تو نہیں پانی پینے کی, لیکن پینا پڑتا ہے. دیوتا کا مطلب فرشتے, یہ وہ روحانیاں ہوتی ہیں. آپ کو بہت سے گنانوں کے اندر دیو سے مطلب خدا ہے, اسی گنان کا جو میں نے اوپر 4-5 پاٹھ پڑھے ہیں اس کے اندر یہی ہے کہ وہ دیو کا منہ ہے, دیو کی آنکھیں ہیں, دیو کے پاؤں ہیں, دیو کا کھانا ہے. تو دیو سے مطلب خدا کا نور اور دیوتا کا مطلب روحانیاں اور فرشتے. اب یہ جو 33 کروڑ دیوتا ہے نا, اب اس وقت ہم جمعت خانے میں بیٹھے ہیں, عبادت ہو رہی ہے, آواز سننا بھی عبادت ہے, آواز کرنا بھی عبادت ہے, دعا پڑھی ہم نے, تسبیح نکالی, مولا کا ذکر کیا, اب آپ علم سن رہے ہو, یہ سب عبادت کے کام ہیں. ابھی اب آواز ختم ہو جائے گی تو ہم نادی کا کام کریں گے, لوگ دعا کرائیں گے. جب تک کہ دعا نیت خیر نہیں ہوتی تب تک بہت سے فرشتے, یہ 33 کروڑ دیوتاؤں میں سے, 33 کروڑ روحانیوں میں سے بہت سی روحانیاں اس وقت اس جماعت خانے میں حاضر ہیں. اس طرح یہ جو روحانیاں ہیں یہ ہر وقت جدے جدے جماعت خانوں میں, مسجدوں میں جہاں خدا کی عبادت ہوتی ہے سچے طریقے سے, وہاں وہ وزٹ کرتی ہیں اور جو لوگ ہوتے ہیں ان کے ساتھ شامل ہوتے ہیں اور ان کے لیے بھی دعائیں کرتے ہیں. ہم کو پیروں نے کہا کہ جس دن ہم گھٹ پاٹ نکالتے ہیں شکروار کی شام کو یا ہر روز صبح, تو مرشد نے بہت سے گنانوں میں کہا ہے کہ جب بھی گھٹ پاٹ کی کریا ہوتی ہے تو یہ روحانیاں بہت زیادہ نمبر میں آتی ہیں. ساری دنیا کے اندر جتنے بھی جماعت خانے ہیں اپنے اپنے زمانے کے نور کی پہچان کر کے, اپنے اپنے زمانے کے نور کی یعنی حضرت امام کی پہچان کر کے جن لوگوں نے عبادت کی وہ عالم روحانی کے اندر فرشتے بن گئے, ان کو 33 کروڑ دیوتا کہتے ہیں. اور وہ تمام دنیا کے ان جگہوں کے اوپر کے جہاں سچے طریقے سے عبادت ہوتی ہے وہاں وہ لوگ وزٹ کرتے ہیں, یہ آتے جاتے رہتے ہیں. اب دیکھو اس وقت یہاں رات ہے, लेकिन हिंदुस्तान के अंदर इस वक्त दिन है, 12 घंटे का डिफरेंस है 13 घंटे का। तो ये रूहानियां रात के वक्त इधर आती हैं, फिर ये नीचे से जब परोड़िया का वक्त होती है तब तक रहती हैं। जमीन की गर्दिश के साथ साथ, जो जमीन की रेवोल्यूशन है, रोटेशन है, उसके साथ साथ ये रूहानियां फिरती रहती हैं और जमात खाने में आती जाती हैं। इसी तरह से वो रूहानियां भी कि जो गुजर गई, फिर सदरदीन के जमाने के बाद भी लाखों रूहानियां गुजर गई, वो रूहानियां भी इन रूहानियों के थोड़े नीचे दर्जे के अंदर रहती हैं, क्योंकि अभी तक अनंत अखाड़ा हुआ नहीं। इनको लेटर आ गया है कि तुम सिटीजन बन गए हो, लेकिन अभी तक सिटीजनशिप की पास मिला नहीं है। वैसे बन गए हैं फिर हसन कबीर दिन के जो अनंत करोड़ मुरीद हैं, और उनमें अभी भी बाकी हैं, क्योंकि जमाना बहुत बाकी है। अनंत करोड़ कयामत तक इस दुनिया में जितने भी इंसान आएंगे वो सब के सब अनंत करोड़ में आते हैं, और अनंत करोड़ में आज तक जितने लाखों करोड़ों हुए वो सब के सब रूहानी आलम में है, वो भी जमात खाने में आते हैं। अगर मेरा बाप उसने अच्छी इबादत की है तो वो भी कहीं ना कहीं मैं जाता हूं तो मेरे साथ जमात खाने में आता है। इस तरह से हम उन रूहानियों के लिए मालूम है दुआएं करते हैं, और हमारे लिए गुरुवार की जो रात है वो स्पेशली रूहानियों की दुआ के लिए है। जो लोग अपने अपने बाप दादाओं को, वडीलों को, भले उसको गुजरे हुए हजार बरस भी हो गया है और उस दादा को हमने कभी देखा भी नहीं, लेकिन कभी आप उसको भी याद करके कि जिसके नाम का भी पता नहीं, लेकिन ऐसा कहो कि आज से हजार बरस पहले मेरा दादा कौन था, या मौला मैं उसकी रूहानी की दुआ कराता हूं, तो वो फौरन इधर आएगा। भले आप उसको नहीं देख सकते लेकिन वो आपको देखता है। सर मोहम्मद शाह सलवातुल्लाह अलैह की डायमंड जुबली थी, मौला ने उसके लिए मार्च की 10th 1946 नक्की किया कि 10 तारीख को सुबह 10 बजे डायमंड जुबली होगी, यानी मौला की हीरो में तुला विधि थी। एक महीना डेढ़ महीना लग के हम लोगों ने ब्रेबोर्न स्टेडियम बॉम्बे में मंडप बनाया, एक महीना लगा और लाख रुपए का खर्च हुआ। 1946 के अंदर लाख रुपया आज के शायद 40-50 लाख के बराबर है। तो ये इतना बड़ा खर्च किया, कितने ही वॉलंटियर छोकरे रात दिन बेचारों ने मेहनत की। कई ऐसे लड़के थे कि 8-8 दिन तक घर ही नहीं गए, नहाए भी नहीं, थोड़ी नींद कर ली फिर काम पे लग गया। हुआ क्या मालूम है, एतवार का दिन 10वीं मार्च सुबह 10 बजे का टाइम तय हुआ था। अब शुक्रवार की रात हुई, सिर्फ बीच में एक सैटरडे है, लड़के काम काज कर रहे थे। ब्रेबोर्न स्टेडियम वालों ने हमारे साथ ये एग्रीमेंट किया था, ये सब क्रिकेट वगैरह के मैचेस उधर होते हैं, कि हम तुमको ये देते हैं लेकिन जमीन में खड्डे नहीं खोदना, कभी खड्डे खोदे बगैर ये मंडप रहे कैसे। तो ये जो पेट्रोल के ड्रम है 45 गैलन्स के, इन ड्रम्स के अंदर ये रेती भरी गई। बास जो बहुत बोझ उठाने वाले थे तो कंक्रीट के साथ इनके अंदर पिलर्स डाले गए, यानी पाइप्स डाले गए, या लकड़ी की ऐसा गुजो डाले गए, गुजो कहते हैं शहतीर को। तो इस तरह कुछ लगभग 500 जितने ड्रम्स उनके अंदर या तो रेती या कंक्रीट डाल के उनके पिलर्स के ऊपर ये मंडप रचाया गया। बहुत अच्छी तरह से डेकोरेशन किया। फ्राइडे की नाइट को 12 बजे बहुत जोर की आंधी आई, स्टॉर्म आया, और देखो वो स्टॉर्म ये सारे मंडप को, बहुत बड़ा मंडप था, 1 लाख आदमी नीचे बैठने का इंतजाम किया गया था, ये मंडप इस तरह से उड़ा और उड़ा के बाहर उसको ब्रेबोर्न स्टेडियम के बाहर फेंक दिया। ये सारी कार्रवाई का जो इंचार्ज था वो रिक्रिएशन क्लब, जिसको आज हम एसोसिएशन कहते हैं, उसके जनरल सेक्रेटरी थे एतमादी वीर जी, रहमतुल्ला वीर जी। رات کو جب یہ واوا جوڑا آیا اور یہ اڑ گیا تو جو ادھر انچارج تھا پریشان ہو گیا، فوراً موٹر میں بیٹھا اور بھاگا بھاگا رات کو 1 بجے رحمت اللہ ویر جی کے گھر میں پہنچا، دروازہ کھٹکھٹایا، پسینہ پسینہ، منہ اڑا ہوا، کہتے ہیں باپا بہت خراب ہوا، کیا ہوا؟ واوا جوڑا آیا، آندھی آئی اور یہ سارا منڈپ اڑ گیا، وہ آدمی کرسی کے اوپر بیٹھ گیا، اس کو ہارٹ اٹیک ہو گیا۔ تھوڑی دیر کے بعد ٹھیک ٹھاک ہوا، 4 بجے پروڑیے اپنے گھر سے اٹھا پریشان، ابھی بیچ میں صرف 1 سیٹرڈے ہے، یہ سیٹرڈے کے اندر یہ سارا انتظام تو ہو نہیں سکتا۔ 4 بجے پروڑیے اٹھا، کچھ گولیاں بولیاں کھائیں، بیٹھا گاڑی میں اور گیا والکیشور کے بنگلے امام سلطان محمد شاہ کو کہنے کے لیے، اب پروڑیے 4 بجے صاحب کو رپورٹ کرنے گیا۔ ادھر گئے تو جو چوکی دار تھا اس نے سلام کیا، مگر کہا والنٹیئر تھے اپنے، حاضر امام تو اندر سوئے ہوئے ہیں، ماتا سلامت کو اٹھاؤ۔ تو انہوں نے کہا ماتا سلامت رات کی پارٹی میں سے جو گورنر کی پارٹی تھی ابھی تک واپس نہیں آئے، صاحب آئے ہیں 2 بجے، سو گئے ہیں، ماتا باہر ہے، تو کھڑا رہا۔ گھنٹے 1.5 گھنٹے کے بعد کچھ صبح کے وقت پروڑیے 5-5:30 بجے ماتا سلامت جب آئی تو یہ تو کھڑا تھا، سلام کیا، ماتا کو کہا ماں یہ سب ادھر چوپٹ ہو گیا، سارا منڈپ اڑ گیا اور اتنا بہت نقصان ہوا، اس کا کچھ نہیں، لیکن اب ٹائم نہیں، تو ذرا صاحب کو اٹھاؤ نا۔ تو ماتا بہت غصے ہوئی، تمہارے اس منڈپ کے لیے میں اس کی نیند خراب کروں؟ بالکل نہیں، کھڑے رہو، جب صبح اٹھے گا تبھی آئے گا۔ ماتا تو غصے ہو کے چلی گئی، یار باہر کھڑے رہے، کرسیاں برسیاں تھیں، بیٹھ گئے۔ صبح 6-6:30 بجے کے قریب مولا باہر نکلے، گاؤن پہنا ہوا۔ ماں باپ پوچھا رحمت اللہ کیا ہے؟ ہاتھ جوڑ کے آنکھوں میں آنسو آ گئے، کہتے خدا یہ بات بنی، صاحب ہنس کے کہتے بہت اچھا ہوا، ادھر دل بیٹھ گئے ہیں، ہارٹ اٹیک ہو رہے ہیں، ایسا فرمایا بہت اچھا ہوا، اب کیا بولے؟ چپ ہوا۔ ماں باپ فرمایا اعتمادی بہت اچھا ہوا، اب اوپر کی جو روحانیاں ہیں نا ان کو کوئی روک ٹوک نہیں آنے جانے کی، بے حساب روحانیاں آئیں گی، حالانکہ روحانیاں وہ منڈپ کے اندر سے آ سکتی ہیں، روحانیوں کو دیواریں اور چھتیں روک نہیں سکتی، سٹیل کی دیوار بھی روک نہیں سکتی، لیکن امام کا یہ اشارہ کہنے کا یہ تھا کہ روحانیاں بھی دیکھنے آئیں گی۔ تو دنیا کے اندر ہی سب بکر کی روحانیاں ہیں، کروڑوں برسوں سے یہ دنیا چلی آتی ہے، وہ اعلیٰ درجے کے مومن کہ جو فرشتے تک درجے پہ پہنچے اور امام کے حضور میں رہتے ہیں نورانی حساب سے، وہ 33 کروڑ ہیں، 330 ملین، لیکن اس کے علاوہ ایسے تو کروڑوں اب جو ہیں، ملینز اور بلینز ہیں، یہ سب روحانیاں جماعت خانوں میں آتی ہیں جاتی ہیں، یہ روحانیاں ہمارے لیے دعائیں کرتی ہیں اور ان روحانیوں کو ہم یاد کرتے ہیں۔ جب کوئی آدمی مہمانی کھٹتا ہے تو کہتا ہے کل روحانیوں کو، اس میں یہ کل روحانیاں آتی ہیں اور وہ کھٹنے والے کو بھی دعا دیتی ہیں کہ مولا کے پاس اس کے لیے عرض کرتی ہیں۔ تو یہ 33 کروڑ کا حساب بیان کر رہا تھا، اس کے لیے آپ کو میں نے یہ ڈیٹیل بتائی۔ اے جی کل جگ سندھے انتے کروڑ نو پیر حسن شاہ نے شاہ ورنیا لیا آیا ہوا تار دشموں دل ماں دھری گھٹ کڑش روپے سہی تھا پیا جی۔ اس کل یگ کے آخر میں گرپیر حسن کبیر دین فرماتے ہیں کہ انت کروڑ کا میلا ہوگا، انت کروڑ ملیں گے۔ یہ انت کروڑ کا ایک ایسا اکھاڑا ہوگا، اکھاڑا کہتے ہیں اسمبل ہونے کی جگہ۔ پیر حسن کبیر دین کو مولانا امام اسلام شاہ نے یہ وچن دیا، ور آ لیا، یعنی اس کو پرومس کیا کہ تیری عبادت کے کارن سے میں انت کروڑوں کو بخش دوں گا، اب میرے وہ دو چیزیں ابھی اوپر داخلے دیے یاد کرو کہ وزیر محمد رحمو نے 10,000 جیووں کو تارا اور وزیر اسماعیل گانگ جی نے 10,000 کو تارا. اس نے 5 کروڑ تارے, پہلاج نے, گرپی صدر دین نے 12 کروڑ تارے, لیکن پیر حسن کبیر دین کو انت کروڑ کا پرامس کیا. انت مینس کاؤنٹ لیس. پیر حسن کبیر دین کو اتنی طاقت دی کہ جب تم شفایت کرو گے, ریکمینڈ کرو گے, دعا کرو گے تو تیری خاطر میں انت کروڑ آدمیوں کو, جو روحوں کو بخش دوں گا, یہ ور اور پرامس دیا. اوتار دسموں دل مائیں دھری, دسموں نقلنکی علی اوتار جو ہے, یعنی کلجگ کے زمانے کے اندر جو حضر امام کی جوت ہے وہ علی کی جوت ہے اور علی کا نور ہے. حضر امام اپنے فرمانوں کے اندر علی کے نور کی معرفت خدا تعالیٰ تک پہنچو یہ بہت فرماتے رہتے ہیں. گھٹ کڑش روپے سہی تھا پیا, اپنے دل کے اندر گرپیر حسن کبیر دین نے دسموں نقلنکی علی اوتار کی محبت رکھ کے تو تم کو گھٹ پاٹ دیا ہے. یہ جو گھٹ پاٹ ہے یہ علی کی محبت کے کارن سے پیر حسن کبیر دین نے ہم کو بخشا ہے. اس لیے دینداروں گھٹ پاٹ کی کتنی عزت ہے. مولانا علی شاہ ماوک کا ایک فرمان ہے, مولا فرماتے ہیں کہ گھٹ پاٹ میں اتنی طاقت ہے کہ تم ایک ہاتھ میں گھٹ پاٹ کی پیالی رکھو, دوسرے ہاتھ میں کولسا رکھو, 4 کول, تو اس گھٹ پاٹ کی طاقت سے یہ کولسا وائٹ ہو جائے گا. مطلب یہ ہے کہ ایسا آدمی کہ جس کا دل انتکرن کولسے کی طرح کالا ہے, مطلب کہ گناہ پاپ سے بھرا ہوا ہے, وہ کبھی نیاز پیے گا تو سفید ہو جائے گا, پاک ہو جائے گا. نیاز ایسی چیز ہے, آپ تعجب مت کرنا, سرپرائز نہ ہونا. میں نے نیاز پلوا کے لوگوں کے جنات نکالے ہیں. بہت سے ایسے آدمی, 5-6 ایسے کیسز ہوئے کہ جب کسی شخص کو جن پزیس کر لیتا ہے, پرٹیکولرلی اپنے اسماعیلیوں میں, تو ملا مولویوں کے پاس جانے کے بہتر یہ ہے کہ کسی اسماعیلی مشنری کے پاس جاوے اور ان کو میں یہ کہتا رہا کہ تم نیاز پلاؤ اس کو, اور پرٹیکولرلی وہ نیاز کہ جب صبح یا شام کو قائم کرن کی دعا پوری ہو جائے, ساری جماعت نے نیاز پی لیا ہے, اب جو نیاز باقی بچ گیا ہے قائم کرنے کی دعا کے بعد, وہ نیاز کسی بھی بیمار کو پلاؤ گے تو وہ اس کی بیماری چلی جاتی ہے. قائم کرنے اور اتھاپن کی دعا سے پہلے جو نیاز ہے اس کو ہم آب صفا کہتے ہیں, لیکن قائم کرنے کے بعد جو نیاز ہے وہ آب شفا ہے. س اور ش کا فرق ہے. آب صفا کہتے ہیں دل صاف کرنے والا پانی, آب شفا کہتے ہیں بیماری دور کرنے والا پانی. یہ اس کا نام پاول بھی ہے, گنان کو پاول بھی کہتے ہیں, گنان کو گھٹ پاٹ بھی کہتے ہیں, گنان کو یا سوری گھٹ پاٹ کو امرت بھی کہتے ہیں. یہ سب گھٹ پاٹ کے نام ہیں, پاول ہے, نیاز ہے, آب صفا ہے, گھٹ پاٹ ہے, امرت ہے. تو وہ نیاز جو قائم کرنے کے بعد رہتا ہے اس نیاز سے جنات نکلتے ہیں, مغز ٹھیک ہو جاتے ہیں. ہر روز صبح اپنے گھروں میں نیاز پیو. جو بچے نہیں آتے اس جماعت خانے میں ان کو صبح اٹھا کے جب وہ برش کریں تو اپنے گھر میں ہیبٹ ڈالو دیندارو کہ سارا گھر جو جماعت خانے میں نہیں آتے وہ ممبر صبح نیاز پیو. آج کل ہم بڑے نصیب دار ہیں کہ حضر امام اپنے ہاتھ سے ہمیں نیاز بنا کے دیتا ہے. آج سے لگ بھگ 50-40 برس پہلے گوڑی سے نیاز نکالی جاتی تھی اور 21 پاٹ کی دعا پڑی جاتی تھی گھٹ پاٹ کی, یعنی خود ہم نیاز جماعت نیاز بناتی تھی. صرف چاند رات کو حضر امام کے ہاتھ کا نیاز پیتی تھی جماعت. آج تو جماعت کو امام نے یہ مہربانی کر دی کہ صبح اور شام, ہر روز صبح اور شام کو جمعے کے دن اور چاند رات کے دن ہم لوگ نیاز پیتے ہیں, یا اموک ایسی منڈلیاں ہیں جیسے کہ مبارک منڈلی, اس کے اندر ہم نیاز پیتے ہیں. लाइफ के अंदर हम न्यास पीते हैं, छांटा लेते हैं, वो चीजें अभी थोड़ी सी रद्दबदल हो गई। तो जो ये न्याज है, मुर्शिद इधर फरमाते हैं कि दसवों अवतार नकलंकी को अपने दिल में रख के, मतलब उसकी मोहब्बत रख के, घटपाट कड़स रूपे सही था पिया, उसको कड़स भी पिया है। कड़स पियो नित हाल गुजारो, कड़स का मतलब न्याज। तो ये जो न्याज है बहुत बुजुर्ग चीज है, हजरत इमाम बनाते हैं न्याज। ये न्याज कोई हिंदुओं की चीज नहीं, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम जो थे वो न्याज बनाया करते थे। मौला का जो बनाना है न्याज, वो उसमें देख के फूंक मार के कुछ दुआ पढ़ के देता है, लेकिन हजरत इमाम कभी खाली अंदर हाथ भी डाल देवे तो हमारे लिए वो भी न्याज है। मेरी किसी आवाज में आपने सुना भी होगा, मदीने की औरतें सुबह के वक्त अपने बच्चों को, नौकरों को या रिश्तेदारों को छोटे छोटे पानी के बर्तन दे के भेजती थी कि नबी करीम जब मस्जिद से निकले तो नबी इसके अंदर अपना हाथ डाले। और नबी करीम की यह हर रोज की आदत थी, सुबह जब बाहर निकलते थे तो ये लाइन लगी होती थी, इनके बर्तनों के अंदर कभी उंगली कभी हाथ डाल के दुआएं देते जाते थे। और घर वालियां अपने बच्चों को अपने घरों के अंदर इसका छांटा देती थी, न्याज पीते थे। न्याज पीने से बहुत फायदे होते हैं, और वो जैसा मैंने आपको कहा कि कायम करने की दुआ के बाद जो न्याज होता है ना, उससे बीमारियां दूर होती हैं, दिल साफ होता है। वो न्याज के जब भी जमात के साथ पीते हैं। हे जी, एक बात याद आ गई नियाज की बाबत में। एक दफा मिशनरियों की मेहमानी थी, तो हमारे अंदर एक मिशनरी ने इमाम को अर्ज की कि मौला, हम जब इस जमात के अंदर जाते हैं और नियाज का टाइम होता है तो बहुत से लोग प्याली हाथ में लेके बहुत देर तक दुआएं मांगते रहते हैं, और पीछे को जो लाइन वाले होते हैं वो इंतजार करते हैं कि अब ये जल्दी पिए तो मैं न्याज पियूं। तो खुदावन, हमको कोई ऐसी दुआ बताओ कि एकदम शॉर्ट और ब्रीफ होवे और उसके अंदर सब किस्म की दुआएं आवे। मौला फरमाया, दुआ मांगो, न्याज की प्याली लेके सब फरमाया, न्याज को देखो, दुआ मांगो, न्याज को देखो, साहब की फोटो को नहीं। मौला फरमाते हैं, दुआ मांगो या मौला, हम सबको हकीकती समझ दे। फरमान पेशा, न्याज की प्याली लेके अपने लिए मांगो के, लेकिन मौला फरमाया दूसरों के लिए मांगोगे तो ज्यादा फायदा है, सबके लिए मांगो। या मौला, हम सबको हकीकती समझ दे। खुदावंद फरमाया, दीन की, दुनिया की, माल की, औलाद की, इज्जत आबरू की, तंदुरुस्ती की, सब किस्म की दुआएं इस एक दुआ के अंदर मिक्स हो गई हैं। न्याज पीते वक्त ये दुआ मांगो। हे जी, जिया कड़स थाए घट था पना, गतियों करे अमृत वान जी, शहना चरण थी पातक टड़े, शहना चरण थी पातक टड़े, उपजे प्राण सनान जी। बहुत अच्छी, जिया कड़स थाए घट थापना, जहां घटपाट निकलता है, थापना हुई। फरमाते हैं कि गतियों करे अमृतवान, वहां जमात के जो मोमन बैठे हुए हैं वो अमृत वाणी बोलते हैं, अमृतवान कहते हैं बोलने को। यहां इशारा है कि जब ही घटपाट की स्थापना हुई है और प्यालियां ठाम वगैरह धोए जाते हैं तो तुम अमृतवान करो, अमृतवान यानी अमृतवाणी बोलो, गिनान बोलो। इसके लिए पीरों ने घटपाट के गिनान बनाए, घटपाट के बैठे गिनान हैं, जो घटपाट की ठाम बर्तन धोए जाते हैं अरेंज होता है उस वक्त हम घटपाट के बैठे गिनान बोलते हैं, और जब ही घटपाट पीने के लिए जमात खड़ी होती है तो हम घटपाट ना उभा गिनान बोलते हैं। तो फरमाया है कि उसमें गतियों है, वो अमृतवान कहते हैं। हम अभी न्याज पीने के लिए उठते हैं तो हम तो बातें करते हैं, शोर बकोर होता है, इतना शोर बकोर होता है कि सुना नहीं जाता। गिनान पढ़ने वाला बेचारा गड़ा फाड़ रहा है, एक दो पाठ पढ़े और बाकी छोड़ दिया और लोग बातों में पड़ जाते हैं। आज लगभग सब जमात खानों के अंदर हमारी ये आदत हो गई कि घटपाट पीते वक्त हम खूब बातें करते हैं और एक आध दो वेट उतारने के लिए घटपाट के दो पाठ बोल दिए। असल ये है कि जब तलक सारी जमात घटपाट पी रही है तब तलक गिनान बोला जाए। कभी एक गिनान खत्म हो गया, दूसरा बोलो, या एक ही गिनान को डबल बार बोलो ताकि जमात है वो सारा नियाज पी लेवे और सब लोग नियाज पी के खड़े रहें। मौला को याद करो, गिनान साथ बोलो। दुनिया की बातें उस वक्त करते हैं, इसीलिए तो आज मुद्दतों हुई, हमने मालूम नहीं कितने गैलन नियाज पी, लेकिन फिर भी मन का मैल निकला नहीं, हमको शुद्ध आई ही नहीं। ऐसा भी हुआ है कि नियाज भी पिया है फिर भी जमात खाने में झगड़े हो रहे हैं, तू मैं हो रही है। नियाज पीने का फायदा क्या, वो नियाज असर करता ही नहीं। सतगुर कह रहे पानी माहे पत्थर नाखिए अने सौ वर्ष लगार। सतगुर कह रहे पानी मां पत्थर नाखिए अने सौ वर्ष लगार तो ए अंतर भीजे नहीं जो तेने काढ़िए बाहर रे भाई जो तेने काढ़िए बाहर। एक पत्थर लेके पानी में रखो सौ बरस तक, पीर कहते हैं, फिर उसको बाहर निकाल के तोड़ोगे तो अंदर तो वो सूखे का सूखा है। ये इशारा है हमारी तरफ, न्याज पीते हैं, सुकृत खाते हैं, दुआ पढ़ते हैं, तस्बीहां निकालते हैं, जुरे खाते हैं, मौला को देखते हैं, सलवाते पढ़ते हैं और हम नसीहतें भी सुनते हैं, लेकिन दिल उस पत्थर की तरह अंदर तो सूखे का सूखा है, इसलिए कि हमें उसकी समझ ही नहीं है, हमने अपना मन उसमें लगाया ही नहीं। अगर हम सच्चे सिद्दक दिल से न्याज पिए और न्याज की कदर और इज्जत करें तो हमें फायदा होता है। अल्लाह मेरे न्याज के दरमियान बातें मत करो। अगर बातें करने की जरूरत है कितनी देरी लगती है, पांच मिनट, हम पांच मिनट ठहर नहीं सकते, इतनी उतावल हो जाती है हमको, इतने अधीरे बन जाते हैं कि हम पांच मिनट चुप नहीं रह सकते। घटपाट पिया जाता है, गिनान बोला जाता है, हाथ बांध के खड़े रहो, गिनान बोलो या मौला का ध्यान लगाओ कि ये पाक चीज जो चल रही है, गिनान घटपाट थार सुफरा मेहमानी वाज नसीहत फरमान जो कुछ भी हमारे जमात खाने में होता है, आप उसके अंदर रस लो, इंटरेस्ट लो। और पर्टिकुलरली जब भी घटपाट पिया जाता है हम उस वक्त बातें करते हैं, बातें नहीं करो, गुनाह होता है। फिर फरमाते हैं कि जिया कड़स थाए घट स्थापना गतियों करे अमृतवान शाहना चरण थी पातक तड़े। मौला जिधर पांव रखता है वहां की तमाम बदियां गुनाह मैल विरोध सब साफ हो जाता है। क्या मतलब इसका, इसका मतलब यह है कि जब भी घटपाट निकालते हो तो मौलाना हाजर इमाम उस वक्त स्पेशली हाजर नाजर होता है, इमाम आता है, हर रोज गुरु मुर्शिद रहता है, लेकिन जिस दिन हम घटपाट निकालते हैं उस दिन इमाम स्पेशल कंडीशन में होता है। जैसे हाजर इमाम बहुत दफा हमें दुआ सीस देते हैं, खाना वदान, लेकिन कभी कभी खुश होकर कहता है स्पेशल दुआ सीस। तो ये जो स्पेशल दुआ सीस है ये इमाम जमान की इस जमात खाने के अंदर जहां इबादत बंदगी और घटपाट की स्थापना होती है वहां उसके चरण होते हैं, और यानी कदम मुबारक हुआ। کوئی بزرگ ہوتا ہے نا اور وہ بزرگ کے جو عابد ہوتے ہیں, ہم کوئی مکان لیتے ہیں تو ہم کسی بزرگ کو گرو مرشد کو جا کے کہتے ہیں آپ ادھر پگلا کرو نا. پگلا کرنے کا مطلب کہ تو اس مکان میں آ کے پگلا کرے تو میرے مکان میں برکت ہوئے. تو حضرت امام کے جو چرن ہے وہ جماعت خانے کے اندر پگلے ہوتے ہیں, مگر یہاں مطلب ہے امام ہمارے گھٹ کے اندر پگلا کرتا ہے, اس کے نیاز کی معرفت حضرت امام ہمارے گھٹ میں پگلا کرتا ہے تاکہ ہمارا گناہ ہماری گندگی ڈرٹ دور ہو جائے. اپجے پران شنان, اور تمہارے جو جیو ہے نا لائف فورس جو ہے وہ ایسی صاف کلین ہو جاتی ہے جیسے اس نے بات لی ہے. سنان کہتے ہیں بات کو. اپجے پران سنان, تمہارا جیو بات لیتا ہے. کس میں بات لیتا ہے؟ نور میں بات لیتا ہے. تمہارا جیو پاک ہو جاتا ہے. ہے جی تم گت سو ہے تے ملو ملی کر جو ہے جی تم گت سو ہے تے ملو ملی رکھو دھنی سو دھیان جی مہو مہے میڑ میڑا ملو مہو ماہے میرا ملو ایکو ایک نے سنمان جی. فرماتے ہیں کہ اے مومنوں, تم جب جماعت کے اندر آؤ تو پریم بھاونا سے آؤ اور ملی راکھو دھنی سو دھیان, مل کے مولا کو یاد کرو, اس کی عبادت کرو. ماہو ماہے میڑا ملو, آپس آپس کے اندر پریم محبت سے ملو گلو, اور ایک کو ایک نے سنمان, ایک دوسرے کو عزت دیوے. سنمان مطلب اس کو ویلکم کرے, اس کو عزت دیوے, اس کو ریسپیکٹ کرے, ایک دوسرے کو جی کر کے بلاؤ, ایک دوسرے کو پریم بھاونا سے دیکھو, اور یہ اس گھٹ پاٹ کی کریا کی خاص چیز ہے. اے جی ویرا اے وہ رے من آراد کرتا ہووے تے شانی سدھ جی جنے من کھجہی مان آوا گر نر ملیا تینے ہوا چھے نوانند جی. اے ویرا اے بھائیو, اے وہ رے من آراد کرتا, پاک صاف جیسا اوپر کہا پریم محبت سے ایک دوسرے کے لاگنی سے ایسا من رکھ کے مولا کو یاد کرو عبادت کرو. ہووے تے شاہ نی سدھ, جب تم ایسا کرو گے تو تم کو شاہ کی سدھ ملے گی. سدھ کا مطلب معرفت ملے گی, حضر امام کے درجے کا پتہ لگے گا. جنے مانکھا دہی ماں آوا گرنر ملیا, جس آدمی کے انسانی جیو کے اندر ایسا پیارا مولا اور گرو ملا تینے ہوا چھے نو نند جی, اس کو خدا تعالی نو جات کی نعمتیں دے گا. نند کہتے ہیں خوشی کو, نند کہتے ہیں خدا کی بخشش کو, نند کہتے ہیں نعمت کو. تو اس کو نو نند ملیں گی. گرو پیر حسن کبیر دین کے ایک اور گنان میں ہے نا کہ تجھ تروٹھے ہمیں نو نند پانیے, تو اگر راضی ہو جائے مولا تو ہم کو نو نند ملیں. نو نند جو ہیں وہ انسان کو وہ نو نعمتیں ہیں کہ جو دنیا کے اندر ایک جگہ کبھی بھی اکٹھی نہیں ہوتی. سب سے پہلی نعمت ہے انسان کی تو وہ ایمان ہے. مولانا مرتضی علی علیہ السلام نے اور رسول پاک صلی اللہ علیہ وآلہ وسلم نے ہمیں فرمایا ہے کہ جو خدا کی سب سے اتم نعمت ہے تو وہ ایمان ہے. دوسری نعمت جو ہے رسول اللہ فرماتے ہیں کہ وہ ہے تمہارے मात पिता जो मोमन है। तीसरी नियामत के लिए फरमाया कि वो आदमी को इल्म मिले, इसकी क्रोनोलॉजी जुदी जुदी हालत के अंदर हदीसों में फरमाई गई, लेकिन मैं आपको सभी का ठीक है कि कहता हूं। चौथी नियामत फरमाया है, पहली ईमान, दूसरी ईमानी अच्छे नेक माता पिता, तीसरी इल्म समझ, चौथी इबादत बंदगी, पांचवा इंसान के पास थोड़ा पैसा होवे यानी वो मोहताज ना होवे, और छठा उस आदमी की अच्छी नेक औलाद होवे, सातवां प्रेम मोहब्बत और फरमान मानने वाली औरत होवे, आठवां फरमाया कि तुम्हारी अच्छी तंदुरुस्ती होवे, और फरमाया नौवां तुम्हारी अच्छी कीर्ति इज्जत आबरू होवे। अब ये नौ की नौ चीजें किसी भी आदमी को कभी नहीं मिली, किसी को आठ मिली हैं जो बहुत ऊंचा होवे, किसी को सात मिलती हैं, किसी को नौ में से एक ही मिलती है। तो ये नौ नंद है, अगर मौला राजी हुआ तो फरमाया तुमको सबकी सब नियामतें देगा। हे जी आज बीज शुक्रवारी श्रेवी निस होवे निसी जल मन जी गुरगत सो आराध करता थाए बहु पावन जी। बीज और शुक्रवारी, शुक्रवार के दिन जब चांद रात आवे तो हम उसको बीज शुक्रवारी कहते हैं। बीज क्यों कहा? बीज का मतलब सीड है। उस दिन हम इबादत की नेकी की सीड, नवे सीड डालते हैं ताकि फल फूल निकले। बीज का मतलब सेकंड भी होता है, दो को भी बीज कहते हैं, दूसरी चीज को भी बीज कहते हैं, लेकिन यहां बीज शुक्रवारी का मतलब है नेकी इबादत का बीज डालना। फरमाया शुक्रवारी बीज जरूर रखो और उसको पाड़ो। निस होवे निसी जल मन, अगर तुम शुक्रवारी बीज का रोजा रखोगे तो हमेशा तुम्हारा मन साफ होगा। गुरगत सो आराध करता, मुर्शिद और जमात दोनों के साथ मोहब्बत रखो और उनके साथ मिलो, यानी जमात में भी मिलो गुरु के साथ भी मिलो। थाये बहु पावन, इससे तुम पाक बनोगे। पावन कहते हैं पाक होने को, क्लीनलीनेस मिलेगी और डर्ट गुना निकल जाएंगे। तेरहवां पाठ है, हे जी फरमान मानो तो फेरा टड़े, पीर शाह कहता यूं तरिए पहले पार जी, तमें ते अमरा पूरी पामशो सही जान जो निर्धार जी। ये पाठ हाथ से लिखी हुई किताबों के अंदर कुछ दूसरी तरह लिखा हुआ है, और वो ऐसा है, हे जी फरमान मानो तो फेरा टड़े, पीर शाह कहता उतरिए पहले पार जी, तमें सत्य अमरापुरी पामशो एम जान जो निर धार जी। यहाँ तमें ते है, मुझे लगता है कि जरूर उसमें सत्य है, तो ये जरूर कुछ प्रिंटिंग की मिस्टेक है, तो ये तमें सत्य है। अय मोमिनो, अगर तुम फरमान मानोगे तो तुम्हारा फेरा टड़ेगा। फेरा टड़ने का मतलब मरण जन्म के फेरे में से निकल जाओगे, मुक्ति मिलेगी, नजात मिलेगी। और अगर तुम पीर शाह कहोगे तो पीर शाह कहता हूं उतरिए पहले पार। पीर शाह का मतलब पीर शाह का जाप करना। उस जमाने के अंदर इसमें आजम इस तरह जैसे आज मौला देते हैं ऐसा नहीं देते थे, पीर सबको कहते थे पीर शाह का जाप करो, पीर शाह। شاہ آج بھی وہ چیز چالو ہے. امام سلطان محمد شاہ صلی اللہ علیہ فرمایا کہ جن کے پاس بیت الخیال کا بول نہیں ہے تو وہ پیر شاہ کا جاپ کرو یا علی کا جاپ کرو, یا علی علی کرو پیر شاہ کرو. تو پیر شاہ کا جاپ کرنے سے اور شاہ اور پیر ان کا حکم ماننے سے فرمایا کہ تم کو نجات ملے گی. تمہیں ستیہ امرا پوری پانچو, حقیقت کے اوپر, سچائی کے اوپر, پنتھ کے اوپر, سچے رستے کے اوپر چل کے تم کو امرا پوری ملے گی, ایٹرنل لائف ملے گی. کسی مرنے والے کے بعد حضرت امام جب دعا شیش دیتے ہیں تو فرماتے ہیں میں اس کی ایٹرنل پیس کے لیے دعا کرتا ہوں, یہ امرا پوری ہے. صحیح جان جو نردار اس بات کو بالکل سچا سمجھ کے ماننا, اس میں جھوٹ نہیں. جی ست پنتھ سوڑ کڑا سو یوگیو جم یوگیو ششیر چندر جی جن مولا سریا ایک من جن سوامی سریا ایک من تے کرے چھے آنند جی. ست پنتھ سوڑ کڑا سو اگیو, کڑا کہتے ہیں طاقت کو, انرجی کے اندر جو پاور ہوتی ہے اس کو کڑا کہتے ہیں. چاند کے اندر 16 قسم کی قوت اور پاور ہے, جس میں ایک تو بڑی مشہور یہ ہے کہ ہماری جتنے بھی اوشنز ہیں, سیز ہیں, اس کے اندر جو لہریں اونچی نیچی ہوتی ہیں جس کو ہائی ٹائڈ اور لو ٹائڈ کہتے ہیں, یہ چندر کی وجہ سے ہوتی ہیں. اور چندر جو ہے وہ پھولوں کے اندر سگندھ پیدا کرتا ہے اور پھلوں کے اندر مٹھاس آتی ہے, وہ چاند کی وجہ سے, اس کی کرنوں کی اور اس کی وائبریشن کا اثر یہ ہے. تو فرماتے ہیں کہ جو ست پنتھ ہے مذہب, اس میں وہ سب کی سب 16 کڑا ہیں, طاقتیں ہیں, کہ جیسے چاند کے اندر 16 کڑا ہیں. ایک اور گنان کے اندر پھر فرماتے ہیں کہ 4 کڑا گرو کی 16 کڑا ہیں, اس میں 4 کڑا اس مذہب کے اندر یعنی جماعت کے اندر ہیں. جماعت کی 4 کڑا جو ہیں میں اس کا ذکر کرتا ہوں, اور پیروں کی باقی کی ٹوٹل 16 کڑا کا ذکر کرنا مشکل ہے. دیکھو دین دارو, 4 کڑا میں پہلی کڑا یہ ہے کہ جماعت دعا دیتی ہے, آشیش ملتی ہے, اور وہ آشیش شاہ پیر کی ہوتی ہے. یہ آشیش دینا, دعا دینا گت کا کام ہے. دوسری کڑا یہ ہے کہ گت گناہ کی معافی دیتی ہے, کوئی دوسرا آدمی گناہوں کی معافی نہیں دے سکتا لیکن گت جو ہے وہ گناہوں کی معافی دیتی ہے. تیسری کڑا جو گت کی ہے تو تمہاری نیکیوں اور تمہارے دان پن کو قبول کرتی ہے. مکھی کمڑیا کے ہاتھ میں آپ جب مولا کا حق, شاہ پیر کا حق دیتے ہو تو جماعت ہے اس کو قبول کرتی ہے. اور چوتھی کڑا یہ ہے کہ گت جماعت تم کو موکش دلاتی ہے. یہ 4 کڑا جو پیر کی ہیں, یہ 4 کڑا پیر کی 16 کڑا ہیں, اس میں سے 4 کڑا گت کے اندر ہیں. اور یہ گت کی 4 کڑا دیکھو اس کے اندر ایک اور گنان میں گر پیر حسن کبیر دینی کا گنان ہے, فرماتے ہیں کہ جماعت میں اتنی طاقت ہے کہ کبھی تم نے ایک تل جتنا دھرم کیا ہے اور اس کے سامنے ہاتھی جتنا بڑا پاپ گناہ ہے, تو یہ جماعت کی طاقت ہے کہ تمہارے تل کو قبول کرے اور اس میں اتنی طاقت ڈالے کہ ہاتھی جتنے گناہ بخشے جائیں. تل دھرم ہستی پاپ گت ملی چکاوے. تو گت میں یہ جو 4 کڑا ہیں وہ بہت مضبوط اور سمجھنے کی چیزیں ہیں. جنہیں سوامی سرویا ایک من, جس نے اپنے مولا کو, اپنے پیارے کو سچے صدق دل کے ساتھ یاد کیا تو فرمایا اس کو من کی خوشی اور سیٹسفیکشن اور پیس آف مائنڈ ملے گا. مگر یہ آرڈینری پیس آف مائنڈ نہیں دیندارو, یہ جو آنند ہے روحانی نورانی آنند ہے. اے جی ہری है जिंदा कहता हस्ती नू दान कायम पाया कहता दान तुरिंग जी तमे सती लोक श्रेव जो भाई अमर गढ़ पामो आगल जी। है जिंदा कहोगे तो तुमको इतना सवाब मिलेगा जैसे एक हाथी हजर इमाम को तुमने मेहमानी की, और अगर तुम कायम पाया कहोगे तो तुमको इतना सवाब मिलेगा जैसे कि तुमने एक घोड़ा हजर इमाम को मेहमानी की। तुरिंग घोड़े को कहते हैं। तमे सती लोक श्रेव जो, ऐ मोमिनो मौला की इबादत करो, फरमान बरदारी करो, भाई अमर गढ़ पामो आगड़, और बाद में आगड़ का मतलब मौत के बाद तुमको एटर्नल मुकाम मिलेगा। छेला पाठ है। है जी रूड़ो अमर गढ़ अमरा पुरी तमे सांभड़ो मो मन वीर जी सच्चे ईमाने शाने श्रेव जो यम बोलिया पीर हसन कबीर जी। ऐ मोमिनो रूड़ो अमर गढ़ अमरापुरी एटर्नल लाइफ की जो जगह है फरमाते हैं बहुत खूबसूरत है। रूड़ो कहते हैं खूबसूरत को, रूड़ा मोमन भाई अच्छे नेक खूबसूरत ब्यूटीफुल, वो जगह बहुत ब्यूटीफुल है। तुम्हें सांभड़ो मोमन वीर मेरे भाइयों तुम इस बात को सुनो। यहाँ सांभड़ो का मतलब ये है कि इसको मानो कबूल करो सच्चे ईमाने सच्चे ईमान के साथ। कभी मौला की इबादत फरमान बरदारी करोगे तो गुरपीर सिंह कबीर दिन फरमाते हैं कि तुमको ये अमर गढ़ मिलेगा। मौला आपको सुखी आबाद करे, ईमान की सलामती देवे, हकीकती समझ देवे, हर गुनाह नाफरमानी से बचाए, आफतें बलाएं तकलीफें मुसीबतें दूर करे, बीमारियां दूर करे। मौला दीन में दुनिया के अंदर आपकी चढ़ती करे, मौला जहर बातुन में नूर की इनायत करे, मौला ईमान सलामत रखे, जान माल आल औलाद आबरू इज्जत रोजी कमानी तंदुरुस्ती में बरकत देवे। मौलाना हज़रत इमाम दीन में दुनिया में आपके ऊपर राजी रहवे, जहर बातुन दीदार नसीब करे। ऐ जिंदा
खाना बदान, खाना बदान। राय अबू अली अली भाई अपनी जमात ने बहुत बोधदायक वाइज नो लाभ आपेल छे, जे बदल नामदार मुखी कांबड़िया साहेब तरफ थी घना घना खाना वदान पाठवामां आवे छे, अने मौलाना हाजरी मामनी हजू पुनर्मा दुआ गुजारी करवामां आवे छे। मौला तेओने तेओनी सेवानो बदलो बने जानमां आपे, तेओने जमातनी वधु अने वधु सेवा करवा माटे हिम्मत शक्ति प्रेरणा अने तंदुरस्ती बक्षे, तेओनी नेक उम्मेदो पूरी करे, तेओने ईमाननी सलामती बक्षी, सुखी सलामत अने आबाद राखे। आमीन।